آنے والی نسلیں تیرے عشق ہی میں مچلیں, انہیں نیک تم بنانا, مدنی مدینے والے.
الحمد للہ رب العالمین والصلاة والسلام علی سید المرسلین, اما بعد فاعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم. الصلاة والسلام علیک یا رسول اللہ وعلی آلک واصحابک یا حبیب اللہ. الصلاة والسلام علیک یا نبی اللہ وعلی آلک واصحابک یا نور اللہ. رسول اکرم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے ارشاد فرمایا, جو مجھ پر ایک دن میں 50 بار درود پاک پڑھے گا, قیامت کے دن میں اسے مصافح یعنی ہاتھ ملاؤں گا. صلو علی الحبیب صلی اللہ تعالیٰ علی محمد. جیسا کہ آپ کے علم ہے کہ ہمارا موضوع ہماری نسلیں ہیں, اور پچھلے چند دنوں سے جو موضوع میں ڈسکس کر رہا ہوں اس کا بیسک جو بنیاد ہے وہ ہے ہم اپنی نسلوں کو بچائیں اور ان کی مختلف انداز میں تربیت کریں. بہت ساری عادتیں ایسی ہیں کہ جن کا نکالنا بہت ضروری ہے. بیماریوں میں نفسیاتی مسائل ہیں, فزیکل پرابلمس ہیں, بہت ساری چیزیں جو بچوں میں آ جاتی ہیں. میرے سامنے اس وقت احیاء العلوم ہے. احیاء العلوم یہ امام غزالی علیہ رحمہ کی کتاب ہے, تیسری جلد ہے, 3rd volume میرے سامنے ہے. اس میں امام غزالی رحمۃ اللہ تعالی علیہ نے بڑے پیارے اور قدرے تفصیلی انداز میں بیان کیا ہے بچوں کی تربیت کے تعلق سے. اور اگر میں کہوں کہ جس کے یہاں اولاد متوقع ہے, یعنی کہ خوشخبری بھی اگر آپ کو مل جاتی ہے کہ آپ کے یہاں بچہ پیدا ہونے والا ہے, تو میری تو درخواست یہی ہوگی کہ یہ پڑھ لینا چاہیے. اسی طرح تربیتی اولاد کتاب ہے, یہ پڑھ لینا چاہیے تاکہ ہم اپنے بچوں کو اس حساب سے لے کر چلیں. اس میں مطلب تھوڑی بڑی عمر کے بچوں کے تعلق سے, پھر چھوٹی عمر کے بچوں کے تعلق سے, اس سے بڑی عمر کے بچوں کے تعلق سے مختلف انداز سے لکھا ہوا, کھانے کے تعلق سے, کپڑوں کے تعلق سے, بہت ساری چیزیں اس میں لکھی ہوئی ہیں. تو میرا خیال ہے اگر آپ اس کو پڑھ لیں گے تو بچے کی تربیت کا طریقہ بھی اس میں ایک ہیڈنگ بھی شامل ہے. ظاہر ہے میں چونکہ بیان کرنا ہوتا ہے تو میں اس کو مینوعین ایز اے ریڈنگ تو آپ کو میں نہیں بیان کر سکوں گا, لیکن کچھ میں نے نشان لگائے, ہائی لائٹ اس میں قلم سے کچھ نشان لگائے کہ وہ خاص طور پر میں آپ کو آج بیان کرنے جا رہا ہوں. اگر ممکن ہو تو آپ کو جو میں عرض کرنے جا رہا ہوں, جن سے ہو سکے وہ کچھ نہ کچھ اس کے پوائنٹس لکھ لیں, موبائل میں سیو کر لیں کہ چلے یہ پوائنٹس آ گئے, تو انشاءاللہ امید ہے کہ آپ کا شارٹ کٹ ہو جائے گا, کچھ فائدہ ہو جائے گا. یا توجہ کے ساتھ سن لیں گے تب بھی انشاءاللہ فائدہ ہوگا. میں آگے بڑھتا ہوں. امام غزالی رحمۃ اللہ تعالی علیہ نے جو بیان کیا ہے ان میں ایک بات یہ ہے کہ جب بچے سے, یہ امام غزالی علیہ رحمہ کی میں عبارت کا جو اردو ترجمہ ہے میں وہ اس وقت آپ کو پڑھ کر سنا رہا ہوں. امام غزالی رحمۃ اللہ تعالی علیہ فرماتے, جب بچے سے اچھے اخلاق, عادت, اچھی عادت اور عمدہ افعال یعنی کہ اچھے کام ظاہر ہوں, وہ کرے ایسے کام, تو اسے کچھ نہ کچھ انعام سے نوازے, کچھ نہ کچھ انعام, گفٹ, تحفہ اسے دے اور اس پر خوشی کا اظہار کرے, اور حوصلہ افزائی کے لیے لوگوں کے سامنے اس کی تعریف کرے. اب دیکھیں کتنا بہترین یہ پوائنٹ ہے, جسے عموماً میں سب کا نہیں کہتا, کئی والدین ایسے ہیں جو اس پوائنٹ پر ہماری مسنگ ہے کہ جب ہمارا بچہ کوئی اچھے کام کرتا ہے, فار ایگزامپل اس نے آج آپ کے سامنے نماز پڑھی, یا آپ کے سامنے کسی کی مدد کی, یا بھائی کی مدد کی, کوئی اچھا کام کیا اور بہترین انداز سے سچ بولتا ہے, اور گھر کے کوئی سے کام کر لیے, فار ایگزامپل گلاس اٹھا کر اس نے رکھ دیا, या किचन का कोई ऐसा अच्छा सा काम कर दिया, दस्तरखान लगा दिया वगैरह वगैरह, कोई भी अच्छे आदतें अच्छे अखलाक, कोई आपसे बात कर रहा है, जी से बात कर रहा है, बेहतरीन, उसका रिस्पॉन्स बहुत अच्छा है, अभी वो बच्चा ही है, तो उसको तोहफा दें। अरे वाह माशाल्लाह सुभान अल्लाह क्या बात है, आज तो आपने ये काम कर दिया, आ वाह मैं आपको तोहफा दूं। भले आप 10 रुपए की नोट दे दें, और अगर आपको लगता है कि मैं इसकी मिल कर दूं, उसकी मिल कर दें, 10 रुपए की नोट दे दें। एक मिसाल दे रहा हूं मैं आपको, बच्चा 10 रुपए से भी खुश हो जाता है, 10 आता है, 5 रुपए का सिक्का दे दें, 5 का सिक्का आता है ना, आता है ना, कर देखा नहीं कई दिनों से, 5 का सिक्का दे दें आप, तो यूं मतलब कि आप उसको कुछ दे दें, ऐसी कोई चीज जो वो रख ले, या कोई और ऐसा दे दे जो उसकी तबीयत का, मैं चॉकलेट बोलो लेकिन अब चॉकलेट अब ज्यादा देने लगेंगे तो फिर उसके दांत खराब हो जाएंगे, मुंह खराब हो जाएगा, प्रॉब्लम हो जाएगी, मीठा खाने की ज्यादा आदत हो जाएगी तो फिर उसके साइड इफेक्ट आना शुरू हो जाएंगे, कुछ भी ऐसी चीज, पेंसिल दे दें, पेंसिल दे दें, घर में ऐसा रखे चीजें कि कोई अच्छी चीज होगी तो मैं अपने बच्चे को बच्ची को ये तोहफे में दे दूंगा। फिर आप फरमाते हैं कि तो खुशी का इजहार करे, अरे वाह माशाल्लाह शाबाश, अरे वाह वेल डन, गुड गुड फाइन, यूं करके थोड़ा सा वो लगे और लोगों के सामने उसकी तारीफ करें, देखा माशाल्लाह, अकेले भी ले जाके नहीं, बोले फैमिली मेंबर ही है। उसका एक और फायदा मुझे ये नजर आ रहा है कि इससे दूसरे बच्चे मोटिवेट होंगे, एक बच्चे की आप तारीफ करेंगे तो दूसरे बच्चे को मोटिवेशन मिलेगी कि यार मैं भी कुछ काम करूं ताकि अब्बू की तरफ से, अम्मी की तरफ से, अपने घर के बड़े की तरफ से मुझे भी यूं शाबाशी मिलेगी। अच्छा, इसका एक और अंदाज भी है, मिसाल के तौर पर आज आपकी बच्ची ने घर का काम किया और अच्छा काम किया, थोड़ा किचन का भी अच्छा काम किया, ओहो अब लगता है कि आपको बेचारी थक गई है, होता बच्ची थक जाती है, बच्चे थक जाते, ओहो बेटो बेटो बेटा थक जाई होगी ना, है थक गई होगी, अब रमजान है पानी तो पूछने से रहे, रोजे की हालत है, या इफ्तार में आपने बेटा ये आप पहले इफ्तार कर लो, आपने आज बहुत मेहनत की, आज आपने पकाया भी है, अच्छा घर के काम काज किया, अच्छा डस्टिंग की है, ये क्या वो, यूं हौसला अफजाई, बच्चे भी हंस रहे होंगे कि हम ही ऐसा करती तो है नहीं, चलो हो सकता है यहाँ से शुरू हो जाए, अब्बू ने तो कभी क्या नहीं, अब्बू ने गलती पर डांटा जरूर है लेकिन अब्बू ने कभी तारीफ की नहीं है, तो ये हमें आदत बनानी चाहिए और ये मुताला होना चाहिए। मैं आज खुद आपको इमाम गजाली रहमतुल्लाह ताला अलैह को पढ़कर सुना रहा हूँ। फिर इमाम गजाली अलैह रहमा फरमाते, अगर एक आध बार बच्चा हुस्ने अखलाक के खिलाफ कोई काम कर बैठे, एक आध बार कोई बच्चा अगर हुस्ने अखलाक यानी कि अच्छी आदत ना हो, कोई गलत काम कर बैठे, तो उससे चश्म पोशी करे, यानी कि आप लिखते चश्म पोशी करे और उसकी पर्दा पोशी करे, नीज इस पर जाहिर ना होने दे, बिलखुसूस जब बच्चा खुद उससे छुपा रहा हो और उसके छुपाने की कोशिश कर रहा हो, क्योंकि इसके इजहार में बच्चा बसा औकात जरी हो जाता है, फिर वो राज खोलने की बेपरवाह, राज खोलने की भी परवाह नहीं करता। अब ये एक नया पहलू इमाम गजाली अलैहि रहमान ने हमारे सामने रखा कि अब अगर कोई ऐसी गैर अखलाकी हरकत कर देता है और आपने देख लिया किसने की है, देखा अनदेखा कर दे, चश्मपोशी कर, चश्मपोशी यानी कि नजर फेरने जैसे देखा ही नहीं है, इसको अमूमन कहते आंख आड़े कान करना, एक मुहावरा है आंख आड़े कान कर देना कि देखा ही नहीं है, और बच्चा भी चाह रहा है कि देख तो नहीं लिया तो नहीं देखा, क्योंकि वो छुपाने अगर मिसाल के तौर पर इमाम गजाली रहमतुल्लाह ताला अलैह के इरशाद के मुताबिक अगर आप उसे ये जाहिर कर देते, ये क्या काम कर दिया, अब वो नहीं चाहता था कि आपको पता चले, अब उसे जब ये पता चल जाएगा ना कि अरे पता तो चल ही चुका है, तो वो जरी हो जाएगा, यानी वो अब चलो जब कहते ना, वो जब बात खुली गई है तो अब क्या शर्माना, अब क्या घबराना, खुदा ना खास्ता अपने बच्चे को मिसाल के तौर पर किसी का बच्चा सिगरेट पीता है, गुनाह नहीं है ना, लेकिन गैर अखलाकी हरकत है, अच्छी आदत नहीं है, सिगरेट पीने से हमारी मतलब समझे, मेरे नजदीक तो सिगरेट की आदत नस्लों को बर्बाद कर देने के लिए पहली सीढ़ी है जो नशे की तरफ लेके जाती है, ये मेरी अपनी अंडरस्टैंडिंग है, आप मुझसे इख्तलाफ राय रख सकते हैं, क्योंकि नॉर्मली सिगरेट की आदत जो है ना यही इंसान को नशे की तरफ लेने के लिए एक मददगार साबित होती है, तो یعنی یہ ہونا نہیں چاہیے. اگر کوئی خدا نہ کرتا سگریٹ کا عادی ہے تو میری اس سے ہاتھ جوڑ کے درخواست ہے. اب روزہ ہے, رمضان کے روزوں میں اس عادت سے جان چھوڑیں, گلا برباد, پھیپھڑے برباد, سینہ برباد, بہت سارے نقصان, پیسے الگ سے برباد ہوتے ہیں اور گھر میں ماں باپ کو الگ بے سکونی ہوتی ہے اور اس سے دیگر برائیاں پیدا ہوتی ہیں. پھر اسی دھوئیں سے آپ کے بچوں کو اور آپ کی فیملی کو نقصان ہوتا ہے اور پھر یہی سگریٹ کا عادی کل اللہ نہ کرے چرس کا, ہیروئن کا, دیگر نشے کا عادی بھی بن جاتا ہے. اور اچھے اب آج بھی عادت اتنی برائی اپنے اندر رکھتی ہے کہ آج بھی بچے اپنے والدین کے آگے سگریٹ نہیں پیتے, امام صاحب یا پیر صاحب یا بزرگوں کے آگے سگریٹ نہیں پیتے, باہر جا کے پیتے. بعض ہو جاتے بھی بے باک ہو جاتے ہیں, پہلے احتیاط کرتے تھے اب نہیں کرتے, وہ تو پیے کھل گئے, دل کھل گیا. تو جن کی ابھی تو یہ ایک اپنے اندر یہ برائی رکھتی ہے نا کہ ابھی بھی اس کو احساس ہے کہ ان کے سامنے یہ نہیں کرنا. تو اب مثال کے طور پر ایک آدھ بار آپ نے بچے کو دیکھا تو چشم پوشی کریں. بچہ بھی نہیں چاہ رہا کہ آپ کو پتا چلے. آگے میں آ رہا ہوں, امام غزالی رحمۃ اللہ تعالی نے جو لکھا ہے پھر میں انشاءاللہ آپ کی کال لیتا ہوں. امام غزالی علیہ رحمہ کے لکھتے ہیں, ہاں اگر دوبارہ یہ کام کرے تو اکیلے میں اس سے ڈانٹ ڈپٹ کرے, یعنی اس کو سختی کرے اور بتائے کہ تو نے آپ نے بہت بری حرکت کی ہے, خبردار آئندہ ایسا کبھی نہ کرنا, اگر ایسا کرو گے تو لوگوں کے سامنے ذلت و رسوائی ہوگی. پھر فرماتے ہر وقت اسے ڈانٹتا بھی نہ رہے کہ اس طرح وہ ملامت سننے کا عادی ہو جائے گا, وہ ڈانٹ سننے کا عادی ہو جائے گا. جیسے ہمارے نا بات بات تو والد صاحب ڈانٹتے ہی رہتے ہیں, جھاڑتے رہتے ہیں, غصہ ہی کرتے رہتے ہیں, امی جب دیکھو چیختی رہتی ہے, چلاتی رہتی ہے. یہ امی ابو کو میں سمجھانا چاہتا ہوں کہ دیکھیں امام غزالی علیہ رحمہ نے واضح تو بھی لکھا کہ یہ زیادہ نہ کرے, وہ عادی ہو جائے گا ڈانٹ سننے کا, وہ اس سے دل سے وہ ڈانٹ کا اور تمام تر چیزوں کا ڈر خوف نکل جائے گا اور برے کاموں پر اس سے جرات آ جائے گی کہ اب کیا ہوتا, اب ڈانٹ ہی دیں گے نا, تو اب ڈانٹ کا تو ویسے عادی ہو گیا. اور اس کے دل سے بات کی جو وقت ہے, اہمیت ہے, وہ نکل جائے گی. تو باپ کو چاہیے کہ گفتگو میں اپنی ہیبت برقرار رکھے, یعنی اپنی سنجیدگی کے ساتھ رہے, بات اس طرح کرے کہ اس کا ایک روب اور اس کا ایک دبدبا والد کا رہے, تاکہ وہ اپنے بچوں کو اس کی غلطیوں پر, اس کی غیر اخلاقی معاملے پر اس کی گرفت کر سکے. بات بات پر جھڑکتا رہے گا, بات بات پر ڈانٹتا رہے گا, بات بات پر الجھتا رہے گا, بات بات پر پکڑتا رہے گا, تو اب اولاد بے باک ہو جاتی ہے, اس کی جرت ہو جاتی ہے اور وہ کھل جاتی ہے اور یہ سب چیزیں ہو جاتی ہے. تو بڑا معتدل اور بڑا بیلنس نظام لے کر والدین کو اپنی اولاد کے ساتھ چلنا پڑتا ہے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد. اچھا اب یہ ہوا بچوں کے اس کے حساب سے. امام غزالی رحمۃ اللہ تعالی علیہ نے ایک اور جو بات ارشاد فرمائی ہے وہ بھی بہت قابل غور ہے. آپ فرماتے ہیں بچے کو ایسے شخص کے ساتھ ملنے جلنے سے بھی منع کرے جس کی باتیں سن کر اسے برے کام کی رغبت پیدا ہو, برے کام کا خیال, برے کام کی سوچ, برے کام کی طرف وہ مائل ہو, ایسے لوگوں سے اس کو ملنے جلنے سے بچائے. بچے کو شروع میں کھلی چھوٹ نہ دے. یہ جو ہم بچپن میں کہتے ہیں یار بچہ ہے, یہاں پر ہماری شاید سب سے برا بنیادی غلطی, شاید یہ بھی ایک بنیادی غلطی کہہ سکتے ہیں, یار ابھی بچہ ہے, یہ ابھی بچہ نہیں ہے, یہی وہ عمر ہے جہاں اس کو بچایا جائے گا, یہی سے اس کو ایسی گیدرنگ سے, ایسی صحبت سے, ایسی دوستیوں سے, ایسے ماحول سے اس کو بچایا جائے گا جہاں سے اس کی عادتیں وہ دیکھتا رہے گا کہ یار یہ بھی تو یوں کرتے ہیں, یہ بھی تو یوں کرتے ہیں. اب بچہ ہے, بچہ تو دیکھ کر اثر قبول کرے گا, تو اس کو ایسی عادتوں والے لوگوں سے بچایا جائے, تو اسے کھلی چھوٹ نہ دی جائے. فرماتے کیونکہ کھلی چھوٹ دینے کی صورت میں اکثر اوقات برے اخلاق میں مبتلا ہو جاتا ہے, جیسے جھوٹ بولنا, حسد کرنا, چوری کرنا, چگلی کھانا, جھگڑا کرنا, فضول گفتگو کرنا, بلا وجہ ہنسنا, دھوکہ دینا اور بے جا ہنسی مذاق کرنا, ان تمام برے اخلاق سے اسی صورت میں بچا جا سکتا ہے جب اس کی اچھی تربیت ہوگی. اتنی پیاری بات امام غزالی علیہ رحمہ, اور کتنے پیارے پیارے, دیکھیں جھوٹ بولنے سے بچے کو آپ کو بچپن سے ہی روکنا پڑے گا کہ بیٹا جھوٹ نہیں بولنا. اب حسد, اب بچے کو آپ دیکھ رہے کہ یہ حسد کر رہا ہے, یعنی کہ یہ گھر میں ہی حسد کا اس کا ایک انداز ہو گیا اور آپ کو فیل ہو رہا ہے کہ اس کے اندر ایک حسد جیلیسی کی عادت پیدا ہو رہی ہے. حسد کہتے ہیں کہ کسی کی نعمت کو دیکھ کے یہ تمنا کرنا کہ نعمت اسے چھین لی جائے یا اسے چھین کر مجھے مل جائے, اس طرح کی تعریفیں ملتی ہیں. اب آپ بچے کی عادت دیکھ رہے ہیں تو آپ کو بچپن سے ہی بچے کی اس عادت کو نوٹس لینا پڑے گا کہ اس کے اندر جیلیسی کی عادت ہے. کل یہ اپنے بھائیوں کے ساتھ, بہنوں کے ساتھ, گھر کے دیگر افراد کے ساتھ یہ جیلیسی کرے گا, یہ حسد کرے گا, اور یہ اس کو اور اس کے گھر والوں کو اور گھر کے ماحول کو نقصان پہنچائے گی. اسی طرح چوری کرنا, اگر یہ باہر کسی کو صحبت میں بیٹھے گا تو چوری کرے گا, خدا نہ خاصا گھر میں چوری کی عادت ہوگی تو آپ کو تکلیف ہو جائے گی. اس کو جھگڑنے کی عادت, باپ دیکھ رہے کہ بچہ جھگڑ رہا ہے تو اب اس کو بہت ٹائم دینا پڑے گا. بعض بچوں میں عادت ہوتی ہے جھگڑنے کی, مارنے کی, ڈانٹنے کی, یہ عادتیں ہوتی ہیں. اب آپ اس کو باہر تو نکال دیں گے. آپ عموماً والدین کیا کرتے ہیں کہ جب اس طرح کا کوئی شرارتی بچہ ہوتا ہے نا, اس کو فوراً گھر سے باہر نکال, جب اب اس کو باہر بھیج دو, باہر بھیج دو, وہ محلے میں چلا جائے گا, محلے میں اور کھلے گا. اس کی یہ شرارت کی جو عادت ہے, اس کی یہ اس طرح کی حرکتیں, یہ اور کھلیں گی. جب یہ اور کھلیں گی تو یہ گھر کے اندر مزید آپ کے لیے نقصان دہ ثابت ہو سکتا ہے. تو ایسے میں مثال کے طور پر اگر زیادہ مرض آ جائے, مریض یعنی کسی کو اگر مرض زیادہ ہو جائے تو اسے آزاد نہیں کیا جاتا, اسے ہسپتال میں داخل کیا جاتا ہے, اسے کمروں, جیسا بھی کورونا ہے اب پتہ چل جاتا ہے خدا نہ خواستہ کسی کو نکالا تو پھر اس کو تو کیسا سیلف آئسولیشن میں ڈال دیتے ہیں, اور پتہ نہیں وہ کیا نام تھا, کرنٹینا کیا بولتے ہیں, اس میں ڈال دیتے ہیں, اور اس کا بہت زیادہ اس کا, کیونکہ اس کو میڈیکلی پوائنٹ آف ویو پر یہ سیریس ایشو بن جاتا ہے. تو اس لیے اگر کوئی ایسا بچہ ہے گھر کے اندر کہ وہ اس طرح کی حرکتیں کرتا ہے, تو اسے جان چھڑانے کے لیے آپ اگر نکال دیں گے, اور آپ بولے یار ابھی میں ایزی ہو گیا, آپ ایزی نہیں ہوئے, اب آپ پھنس جائیں گے. کیونکہ یہ بچہ باہر جا کر اس کو ایسی ہی دوستی ملے گی, کیونکہ اس کو نارمل بچے مزہ ہی نہیں آئے گا, وہ ایسے ہی لڑکوں کی دوستیاں کرے گا جیسا وہ ہے, اور جب وہ ایسا ہی لڑکے کی دوستی کرے گا تو پھر اس کے اندر یہ عادت پختہ ہو جائے گی اور مضبوط ہو جائے گی. اور گھر آ کر آپ بولو گے یار یہ گھر آیا سکون, یہ گھر ہے تھکا ہوا ہے, ابھی اس کی تھکن اترے گی نا پھر یہ کھلے گا, اور جو باہر سے سکر آئے نا یہ اس کے بھی نمونے آپ کو دکھانا شروع کر دے گا. پہلے چھوٹی جم مارتا تھا, بڑی جھمپے مارے گا, پہلے دو ہاتھ مارتا تھا, اب دو لاتے بھی مارے گا. یوں مطلب کہ یہ اس کا حساب کتاب بن جاتا ہے. تو آپ بولو گے اب کرے کیا, گھر میں تربیت کرنی پڑے گی, والدین کو وقت دینا پڑے گا. میں ان شارٹ یہی ہے, آپ ہر پروگرام کا اینڈ بھی شاید اس کا نتیجہ نکالیں گے, والدین کو ٹائم دینا پڑے گا, اور بچوں کو چاہیے کہ والدین کے ساتھ بیٹھیں. یہ میں ان عمر کے بچوں کی بات کر رہا ہوں جو شاید اس وقت بہت زیادہ میری بات نہ بھی سمجھتے ہوں. اس میں بھائی بہنوں کا, جو تھوڑے بڑے بھائی بہن ہیں ان کا بھی کردار ہوتا ہے, ان کو بھی سمجھانا ہوتا ہے, خالی امی ابو کے اوپر نہ ڈال دیں, بڑے بھائی بہنوں کو بھی اپنی ذمہ داری پوری کرنی پڑتی ہے. تو اس میں اگر خدا نہ خاصا آپ ابھی سے ہی حرکتیں دیکھ رہے ہیں, جھوٹ بولنے کی عادت ہے, دھوکہ دینے کی عادت ہے, حسد کرنے کی عادت ہے, جھگڑنے کی عادت ہے, اور اس طرح کی اور دیگر اس طرح کا اخلاقی برائیاں, تو اس کو ابھی سے روکنے کی کوشش کریں. ابھی سے آپ اس کو روکیں گے, اس کی تربیت کریں گے, تب جا کر انشاءاللہ آپ کی یہ اولاد ایک بہترین اخلاق والی بنے گی. یہ یاد رکھیے گا, یہ بہترین اخلاق والی بنے گی. دیکھیے یہ اولاد کی تربیت کا سب سے بنیادی جو مقام ہے, بیسک جو اسٹیشن ہے وہ گھر ہے, اور اس کے جو بیسک ٹیچرز ہیں, بنیادی ٹیچرز ہیں, فرسٹ ٹیچرز ہیں, وہ پیرنٹس ہیں. یہ یاد رکھنا ہے ہمیں, اور ہمیں اس کو بھولنا نہیں ہے. دنیا بھر کا یہ پرابلم ہے کہ اولاد کیسی, ہم اٹھا کر اولاد کو دیتے تھے کسی اور کے حوالے, وہ ماں باپ نہیں ہے جس کے حوالے آپ نے کیا ہے. ماں باپ کی طرح وہ کوڑیں گے نہیں, ماں باپ کی طرح وہ درد نہیں رکھیں گے, ماں باپ کی طرح وہ تربیت بھی نہیں کر سکیں گے. نتیجہ یہ نکلے گا جب وہ نہیں مانے گا تو اٹھا کر ماں باپ کو دے دینا, ارے بھائی آپ اپنے بچے کو سنبھالو, یہ کسی کی مانتا ہی نہیں ہے. کبھی ماں باپ نے اٹھا کر دیا گیا ارے میرے بچے کو سنبھالو, یہ میری مانتا ہی نہیں ہے. ماں باپ کبھی نہیں پھینکتے, بڑے سے بڑا آدمی بھی اٹھا کر اپنی اولاد کو پھینک دے گا, ماں باپ نہیں پھینکتے. یہ ماں باپ کی قدر بتا رہا ہوں, اولادو یہ ماں باپ کی قدر ہے. جتنا ہی مستی کرے, کتنی شرارتیں کرے, کتنا ہی تنگ کرے, ماں باپ اٹھا کر کبھی اپنی اولاد کو نہیں پھینکتے باہر, ماں باپ اٹھا کر کسی کو نہیں دے دیتے. بھائی اولاد بدبخت ہے کہ جب بڑی ہوتی ہے اور دیکھتی ہے کہ ماں باپ کو سنبھالنا مشکل ہو گیا ہے تو یہ اٹھا کر ماں باپ کو اولڈ ہاؤس میں ڈال دیتی ہے. یہ سمجھنے کے لیے کہہ رہا ہوں, कभी आप अपने छोटे भाई बहनों को देखो, माँ बाप का जीना मुश्किल क्या होता है, लेकिन माँ बाप आपके उस छोटे भाई या छोटी बहन को उठाकर फेंकते नहीं है, बल्कि आपको भी हैरत होती होगी बच्चों को कि अम्मी अब इसका क्या करे, अब उसका क्या करे, समझता नहीं है। ये आपके सामने एक नमूना आ रहा है कि आप भी जब छोटे थे तो माँ बाप ने आपको इसी तरह पाला पोसा और बड़ा किया था, और जब आप और हम बड़े हो जाते हैं, और जब हमारे माँ बाप बूढ़े हो जाते हैं और वो मिसाकतों पर नहीं समझ रहे होते, या खुदा ना खाता तंग कर रहे होते हैं, इनका जहन काम नहीं कर रहा होता, ये बोल नहीं पा रहे होते, और हम बेजार हो जाते हैं और उठाकर माँ बाप को फेंक देते हैं या अलग कर देते हैं, कितनी बदबख्ती है ये औलाद की जो माँ बाप के साथ ये सलूक कर रही है। आइए कॉल्स लेते हैं।
मैं मुद्दर रहमान अतारी कारा सेल कर रहा हूँ। माशाल्लाह ये जो बहुत ही प्यारा सिलसिला शुरू चला रहे हैं, अल्लाह ताला इनको मजीद बरकत अता फरमाए और हमें भी दावत इस्लामी के माहौल में इस्तकामत अता फरमाए। मेरा निगरानी शुरा की बारगाह में ये सवाल है कि बच्चों को गाये बगाये गुस्सा होना ही पड़ जाता है, अब बच्चों को कितनी हद तक गुस्से से बोला जा सकता है, किस मकदार में या किस अंदाज में, और दूसरा बच्चों के वाले से कौन सी ऐसी जामिया किताब हो या कोई रिसाला ऐसा दावत इस्लामी का हो जो पढ़ने से ऐसी चीजें की मालूमात मिल जाए कि उम्र में क्या तरबियत दे सकते हैं, क्या बातें सिखा सकते हैं और किस बातों में डाला जा सकते हैं।
देखिए गुस्से के ताल्लुक से तो मैं अर्ज कर चुका हूँ कि मिसाल के तौर पर बड़ी वाज़े हिदायत मौजूद है कि बच्चा 7 साल का हो जाए उसे नमाज का हुक्म दे, नमाज का कहता रहे, नहीं मानता तो 10 साल तक भी, अगर 10 साल का हो जाए फिर भी नमाज के नहीं आता तो उस पर सख्ती करे, वालिदैन को सख्ती करने की इजाज़त है, बद अखलाकी पर उसको डांट डपट करने की इजाज़त, लेकिन उसकी आदत ना बनाए, संभाल कर रखे हर वक्त हर चीज़ पर। बच्चा है वो तो रोज़ाना दो चार ऐसी हरकतें करता रहे, तो रोज़ाना के अगर दो चार डांटे पिलाते रहोगे तो खाना तो है नहीं ना, डांट तो डांट होती है, ये खाने के साथ तो नहीं रह दी जाएगी कि बेटा ये निवाला लो या एक पाव डांट भी खा लो, तो ये डांट और ये गुस्सा इस तरह नहीं होता। इसको संभाल कर रखें और सबसे पहले नरमी के साथ समझाएं, प्यार के साथ समझाएं, दोस्ताना माहौल में समझाने की कोशिश करें, और कभी कभी फिर थोड़ा सा आप अपना उसको टेम्परेचर भी दिखाएं, लेकिन ये कभी कभी हो तो ही बेहतर होगा। तो इंशाल्लाह ताला उम्मीद है कि बच्चे का, और रही बात किताब की, मैं आपके सामने मैंने रखी ना किताब, आप ये देखिए, एक मिसाल दे रहा हूँ मैं आपको कि एक सिर्फ एक टेलर दिखा रहा हूँ, देखिए ये किताब है, आप इसकी हेडिंग्स को देख लें आप, है ना, बच्चे की निगरानी करना, बच्चे को कुरान और हदीस की तालीम देना, नीचे रहें उसने अखलाक पे इनाम और बद अखलाई पे डांट डपट करना, ये सारी हेडिंग्स हैं। तो इस तरह ये किताब मैंने पढ़ भी रहा हूँ और आपको उसमें से मैं पूरे की पूरी तो बात बयान नहीं कर रहा, मैंने उसमें से पॉइंट्स निकाले, पढ़ना पड़ता है डेफिनेटली, पॉइंट्स निकाल कर फिर करंट सिचुएशन जो सैनरी जो हमारे घरों का होता है नॉर्मली जो पता चलता रहता है उसके मुताबिक मैं अर्ज करने की कोशिश करता हूं, तो उसको अपने हिसाब से आप मेरी बातों को लेने की कोशिश करें। ये पढ़ लें आप तरबियत औलाद किताब है मक्तूतुल मदीना की, वो पढ़ लें तो इंशाल्लाह इससे फर्क पड़ेगा। जी कॉल दें।
मेरा नाम दारा बतारिया है, मेरी भाभी आपकी अम्मी की बात नहीं मानती।
नहीं मानते, मानेगी इंशाल्लाह, अल्लाह ने चाह तो मानेगी। और अब अगर ये पता चल गया होगा, नाम भी आ गया और खानदान वालों ने सुन लिया होगा, तो अब आपी को भी तो बुरा लगेगा ना, बड़ी आपी को, तो बड़ी आपी माफ कर दे, ठीक है, और बड़ी आपी को चाहिए कि अम्मी की बात माने, अम्मी गौर करे कि बात क्यों नहीं मानती, कभी लेकर बैठे, कभी बैठकर समझाए, बेटा क्या प्रॉब्लम है आपको, मैं आपको कहती हूँ मानती नहीं हूँ, हो सकता है कि बेटी कुछ कंप्लेंट्स करे, और हो सकता है वो कंप्लेंट जो भी बेटी करे अपनी उम्र के हिसाब से करेगी, अपनी कम अकली के हिसाब से करेगी ना, तो माँ तहमुल के साथ सुने, गुस्सा ना करे। चलो बेतुक की बात की, बात ना मानने क्या जो जवाब दिया वो बेतुक का जवाब दे दिया, उसे तरबियत करनी है ना, तो नहीं बेटा ऐसा नहीं ऐसा है, अच्छा हो सकता है कि ऐसी को बात बेटी कर दे कि अम्मी को लगे कि मम्मी रियलाइज करे कि हाँ हाँ बात तो सही है, चलो मैं इंशाल्लाह बेटा एहतियात करूंगी, कभी बच्ची को झाड़ा है डांटा सबके सामने डांट दिया सबके सामने झाड़ दिया, अब बच्चा है उसने दिल में ले लिया, गलत लिया, उसको नहीं लेना चाहिए, माँ बाप की बातें क्या दिल पे लेना, तो माँ बाप होते हैं, तो लेकिन लेकर बैठे और डिस्कस करें। मैं दोबारा आपसे अर्ज करता हूँ, प्लीज अपने औलाद से डिस्कस करें, बात करें, लेकर बैठे, बोलो बेटा क्या प्रॉब्लम है, जी बेटा बताइए क्या प्रॉब्लम है, आपको प्रॉब्लम है आपकी औलाद से, आप अपनी औलाद से प्रॉब्लम डिस्कस करें, बेटा ये प्रॉब्लम है, मुझे ये तकलीफ हो रही है बेटा आपकी इस आदतों से। खैरियत तो है बेटा, क्या है? उसको बहुत ज्यादा शर्मिंदा ना करें, हो सकता है वो शुरू में जवाब भी ना दे, झिझकेगा, लेकिन करें, काउंसलिंग करनी पड़ती है। यानी उठा, हम लोग क्या करते हैं, उठाकर ये जो डॉक्टर है नक्शा, जो डॉक्टर जीरा को आप देखते हैं, बाप रे बाप इनकी फील्ड है, अल्लाह अल्लाह ऐसी फील्ड है, ये तो ऐसा मतलब कि घंटों लेकर बैठे तो सुनते ही रहते हैं। तो भाई ये डॉक्टर से, डॉक्टर ये इलाज करते हैं नफ्सियाती मरीज वगैरह, वालिदैन को आकर इन डॉक्टरों से क्लास लेनी चाहिए कि यार आप लोग इतना सुनते कैसे हो पेशेंट का। ये पेशेंट का सुनते हैं क्योंकि इनका पेशेंट भी है, इनका प्रोफेशन भी है। वालिदैन का तो बेसिकली प्रोफेशन है कि औलाद की सुने। तो चले डॉक्टर जीरक साथ हैं, डॉक्टर जीरक पता नहीं आप कब से मेरे साथ हैं लेकिन सुन ही रहे हैं, मैं कुछ ना कुछ कह ही रहा हूँ, क्या कहते हैं आप?
जी अल्हम्दुलिल्लाह मैं शुरू से ही साथ हूँ आपके, अल्लाह ताला आपको मजीद बरकत अता फरमाए। आपने जो इमाम गजाली रहमतुल्लाह ताला अलैह के हवाले से शुरू में जो मदनी फूल पेश किया कि बच्चा अगर कोई अच्छा काम करे तो उसको आप तोहफा भी दें और दूसरों के सामने उसकी तारीफ भी करें, तो यहाँ पर हमारी जो बिहेवियर साइकोलॉजी है उसके हवाले से मैं दो जो है ना थ्योरीज पेश करना चाहूँगा। कि जाहिर है ये तो बाद में आई, इमाम गजाली रहमतुल्लाह अलैह की तसन्नीफ उससे सदियों पहले की। तो हमारी बेसिक साइकोलॉजी कहती है कि हम चाहे बच्चे हों या बड़े, लेकिन क्योंकि बच्चों के हवाले से बात हो रही है तो लर्निंग के लिए जो है ना दो एक मेन थ्योरीज है, एक कंडीशनिंग होती है और एक मॉडलिंग होती है। तो कंडीशनिंग में ये होती है कि जैसे यहाँ पे इमाम गजाली ने कहा कि बच्चे ने अच्छा काम किया, आप उसको तोहफा दें या उसको प्रेज करें, दूसरों के सामने प्रेज करना, हौसला अफजाई करना, ये भी तोहफा है। अब बच्चे को जब ये तोहफा मिलेगा, रिवॉर्ड मिलेगा, बच्चे को खुशी होगी, तो अब बच्चे का दिमाग कंडीशन होगा यार मैं ये काम करूंगा ना तो मुझे तोहफा मिलेगा, लिहाजा दिमाग उसे उभारेगा कि ये काम अब दोबारा करो। जैसे छोटा बच्चा होता है साल का, वो गेंद लेकर आता है तो बाप या माँ गेंद को फेंकती है, वो जाके उठा के वापस ला के जो है वो देता है, या वो चूसनी सी होती है वो मुंह से निकाल के फेंकते हैं वालिदैन, फिर डालते हैं वो, फिर फेंकता है वालिदैन डालते हैं। ये क्या है, बच्चे के लिए एक इंटरेक्शन होता है ना कि वालिदैन की उसे तवज्जो मिल रही है, उसके लिए ये रिवॉर्ड है। तो वो बच्चा वो काम दोबारा जो है वो करेगा, एक बिहेवियर हुआ उसको आपने रिवॉर्ड किया, अच्छा रिवॉर्ड होगा तो ये बिहेवियर री एनफोर्स होगा, बार बार करेगा। अब जो दूसरी बात आपने इसमें ऐड की, अच्छा जब दूसरों के सामने अप्रिशिएट करेंगे ना तो सेल्फ एस्टीम भी बढ़ेगी, जिसका हमने पिछले सिलसिले में खुद एतमादी के हवाले से किया था। जो दूसरी बात आपने की कि जो दीगर बच्चे हैं वो अब इस बच्चे के इस अच्छे बिहेवियर को कॉपी करेंगे,
इंस्पिरेशन लेंगे,
मॉडलिंग। जी इसको हमारी साइकोलॉजी में मॉडलिंग कहते हैं कि अगर बच्चे के सामने कोई दूसरा बच्चा या दूसरा बच्चा या कोई बड़ा ऐसा काम करता है और बच्चा देखता है कि उसको इस पर रिवॉर्ड मिल रहा है तो बच्चा वो बिहेवियर दूसरा बच्चा जो है इस पहले वाले बच्चे का कॉपी बिहेवियर करेगा। तो ये अल्हम्दुलिल्लाह अज़्ज़वजल मैं तो बड़े अरसे से इमाम गजाली रहमतुल्लाह अलैह का जब से दावत इस्लामी के मदनी माहौल में आए, इनकी पहचान नसीब हुई, इनके किताबें पढ़ी, तो वैसे भी इनको अपने दौर का फिलोसोफर कहा जाता है और इनकी किताबों में पढ़ा जाए तो उस फिलोसफी की झलक नजर भी आती है। और इसमें यकीनन जो है वो दीगर माहिरीन नफ्सियात भी पढ़े या पढ़े लिखे लोग भी पढ़े तो आप अलैहि रहमत जिस अंदाज से अपनी तहरीर को लेकर चलते हैं कि पढ़ने वाला समझता है कि यार ये तो बस ऐन मेरे लिए ही है। जैसे अमीर अहले सुन्नत फरमाते हैं कि हमारे नफ्स का चोर पकड़ते हैं अमीर इमाम गजाली रहमतुल्लाह अलैह। तो ये दो बातें इसको मैं यानी कि इस समझे कि साइकोलॉजिकल तजिए के तौर पर, तो अगर हम पढ़े इन किताबों को तो यकीन करें कि हमें फिर माहिरीन नफ्सियात की भी जरूरत नहीं होगी। इस तरह इमाम गजाली रहमतुल्लाह अलैह एक्सप्लेन करते हैं, शायद हम भी इस तरह ना कर सकें एक्सप्लेन।
माशाल्लाह इमाम गजाली की तो क्या बात है, तो हम इमाम गजाली अलैह रहमा को भी पढ़ रहे होते हैं, इनको आप तक बयान कर रहे हो, तो करंट जो सिचुएशन हमारे घरों के ताल्लुक से पता चलती है उसको भी हम आपके सामने प्रैक्टिकल चीज रखने की कोशिश करते हैं ताकि हम उससे असर कबूल करें। डॉक्टर जीरक हमारे साथ हैं, आए कुछ कॉल्स मजीद लेते हैं।
आपका सिलसिला बहुत अच्छा चल रहा है, मुझे डॉक्टर زیرک انکل بہت اچھے لگتے ہیں. میرا آپ سے اور ڈاکٹر زیرک انکل سے یہ سوال ہے, ہم سب بچے خوش کیسے رہیں؟
جی ڈاکٹر زیرک انکل بچے
اللہ تعالیٰ ان کو خوش رکھے. اصل میں یہ انکل بھی جو ہے نا, یہ ایک پیغام ہے کہ ہماری عمر بڑی ہوتی جا رہی ہے اور اس کو بھی ہم قبول بڑی مشکل سے کرتے ہیں. مجھے یاد ہے جب پہلی دفعہ مجھے کسی نے انکل بولا تھا تو مجھے ایک بالکل جھنجھلاہٹ سی ہو گئی کہ کیا اب میری عمر اتنی بڑی ہو گئی ہے. تو بہرحال چلیں, یہ ایک بچوں سے سیکھنے کو ملتا ہے تو اللہ تعالیٰ ان کو خوش رکھے. دیکھیں ظاہر ہے کہ جو بچے ہوتے ہیں کہ والدین کا کہنا مانے, اور ظاہر ہے کہ جو ہے نا اس سے انشاءاللہ عز و جل والدین سے اپنے جذبات کو شیئر کریں اور والدین ان کے جذبات کا خیال رکھیں گے تو انشاءاللہ عز و جل یہ خوش رہیں گے. اور سب سے زیادہ ظاہر ہے کہ بڑھ کر خوشی کے لیے جب ہم اللہ تعالیٰ کے احکامات مانیں گے, ہم یعنی کہ اپنا مدنی قاعدہ پڑھیں گے, قرآن پاک پڑھیں گے, قرآن پاک کی تلاوت کریں گے, جب والدین ان چیزوں سے خوش ہوں گے نا تو انشاءاللہ عز و جل اس سے ہمیں خوشی ملے گی. تو اپنے والدین کا کہنا مانیں اور ان کو خوش کرنے کی کوشش کریں تو انشاءاللہ یہ آپ کے لیے خوشی کا بڑا سبب بنے گا.
ویسے خوشیاں, جس کو خوشی چاہیے نا وہ خوشیاں بانٹے, جس کو سکون چاہیے نا وہ سکون بانٹے. آپ کسی کو بے سکونی دیں گے تو آپ بھی بے سکون ہی رہیں گے. یہ بڑا مطلب کہ گیو اینڈ ٹیک والا معاملہ ہوتا ہے اور ایکشن اور ری ایکشن والا معاملہ ہوتا ہے, بڑا اس کا ریفلیکٹ ہوتا ہے کہ آپ کسی کو خوش رکھنے کی, مطلب جو خوش رہنا چاہتا ہے نا وہ ذہن بنا لے میں لوگوں کو خوش رکھوں تو آپ خوشیاں آپ کی طرف دوڑ کر آئیں گے انشاءاللہ. جی کال دیں.
میرا نام محمد آصف ہے, میں لاہور سے بات کر رہا ہوں. بہت زبردست آپ کا پروگرام ہے. آج تو آپ نے امام غزالی کے ریفرنس سے بچوں کی تربیت کے معاملے جو بات کی ہے فنٹاسٹک ہے, کیونکہ آج کل نئے جو فلاسفرز ہیں برنارڈ شاو اس مختلف لوگ ہیں وہ بچوں کو کہتے ہیں فرسٹ فائیو ایئر از دا ویری امپورٹنٹ ایئر فار دا چائلڈ. الحمدللہ اس چینل کے تھرو ہمیں بہت ساری انفارمیشن مل رہی ہیں اور بہت ہی اچھی باتیں, اخلاقی باتیں بچوں کے لیے بھی, بڑوں کے لیے بھی. مجھے مختلف یونیورسٹیز میں جانا ہوتا ہے, بڑے بچوں کی بچیوں کی بات کرنا چاہ رہا ہوں کہ ڈفرینٹ یونیورسٹیز میں جانا ہوتا ہے, وہاں پہ میں نے دیکھا کوریڈورز میں بچے اور بچیاں بیٹھی ہوئی چیٹنگ کر رہی ہیں, موبائل پہ وقت ضائع کرتے ہیں, اپنا قیمتی وقت کو اس طرح یوٹیلائز کرتی ہیں جو 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 فائدہ نہیں ہوتا. ان کے لیے بھی کچھ آپ فرمائیے کہ وہ کس طرح اپنے ان ٹائمز کو وہ جو اچھے وقت میں گزارے, لائبریری میں گزاریں, دین کی کتابیں پڑھیں اور اچھی گفتگو کریں, اچھے مباحثے کریں, اچھے نالجیبل باتیں کریں. ہاں جو موبائل ہے بڑا اچھا ہے, نیٹ ورک اس میں آتا ہے, اس میں اچھی اچھی باتیں ملتی ہیں, وہ پڑھیں, اس کو اچھا استعمال کریں. تو ان کے لیے بھی تھوڑا سا آپ فرمائیے. بہت شکریہ کی بات.
بہت بہت شکریہ, حوصلہ افزائی کا. اللہ تعالیٰ آپ کو جزائے خیر عطا فرمائے اور امام غزالی کے فیضان سے ہم سب کو مالا مال فرمائے. بات وہی آتی ہے کہ شروع سے ہی اگر بچے کو اچھے اور برے کی تمیز سکھانے پر پوری طرح, جیسے میں نے ابھی ابتدائی کہا کہ اگر اس وقت جھوٹ چوری چگلی اور جھگڑنا وغیرہ فضول باتیں فضول کام بہت ساری ایسی چیزیں ہیں, جب آپ بچے کو مبتلا دیکھتے ہیں تو آپ اس کو شروع سے ہی اس کی تربیت کرنے کی عادت بنائیں. مثال کے طور پر بچہ اٹھا کر چیزیں پھینکتا ہے تو آپ اس کو سمجھائیں گے نا بیٹھ کر, بیٹا ٹوٹتی ہے ضائع ہوتی ہے, ٹوٹتی ہے ضائع ہوتی ہے, نہیں کرتے بیٹا نہیں کرتے, ارے نہیں 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 نہیں. تو یوں اس کو آہستہ آہستہ نا چیزیں پھینکنے کی عادت نہیں آئے گی, پھر چیزیں سنبھالنے کی عادت آئے گی. آپ نے دیکھا ہوگا بعض لوگ بعض بچے ایسے ہوتے ہیں چیزوں کو بڑا سنبھالتے ہیں, جب یہ بڑے ہوتے ہیں نا تو ماں باپ کو بھی ٹینشن نہیں ہوتا, اس کو بیٹا اس کو دے دو یہ سنبھال لے گا, اس کے اندر سنبھالنے کی عادت ہوتی ہے. تو اگر آپ پہلے سے ہی اس کو شروع سے ہی فضولیات سے بچاتے ہیں, بات وہی آ جاتی ہے جو میرے شروع میں کہی تھی کہ ابھی بچہ ہے, یہ کہنے کی مہربانی کر کے عادت نکال دیں کہ ابھی یہ بچہ ہے, کیونکہ اس کے اب بچنے کی عمر شروع ہو چکی ہوتی ہے. ڈھائی تین سال کی عمر سے ہی, یوں سمجھے اب ریئلی میں آپ کو بتا رہا ہوں, ڈھائی تین سال کی عمر سے ہی آپ اس کو پریکٹس میں لینا شروع کر دیں. और ये सब डिपेंड करता है खुद आपकी अपनी रूटीन के ऊपर भी कि पेरेंट्स की अपनी रूटीन क्या है, वालिदैन की अपनी रूटीन क्या है, उसके मुताबिक फिर ये बड़े होंगे तो देखिए ये जितने हैं, जैसे अभी हमें कॉल आई कि जनाब ये कॉरिडोर के अंदर बैठ कर ये कर, लेकिन अगर आप लाइब्रेरी में जाएंगे तो वहां भी आपको स्टूडेंट्स मिलेंगे, वहां भी आपको मेल फीमेल का रश मिलेगा, वहां भी आपको बच्चे और बच्चियां मिलेंगी, अलग अलग पोर्शन के अंदर होती हैं इस तरह की। तो वही इदारे के अंदर कुछ बच्चे बच्चियां ऐसी होती हैं जो इस तरह जा रहे होते हैं उसी इदारे में, तो ये सब शुरू से ही इनकी तरबियत होती है, इनकी गैदरिंग होती है। तो जैसे मैंने कहा किसके साथ बच्चा उठता है बैठता है, इसकी गैदरिंग क्या है, अभी से नोटिस लें, इसके अंदर मैच्योरिटी बचपन से ही पैदा करें। सब डिपेंड करता है वालिदैन अपने बच्चों को कितना टाइम दे रहे हैं, और वो जो छोटा सा बच्चा है ना आपके पास इस वक्त 8 महीने का 9 महीने का साल का 1.5 साल का, जी हाँ ये वो एज है कि ये आपके साथ उनसियत पैदा करेगा बच्चा या बच्ची। आप उसको लेकर बैठे सीने से लगाएं, टाइम दें, अल्लाह अल्लाह अल्लाह, वो बैठे तो आप वो आपके साथ होगा। फॉर एग्जाम्पल वॉकर होती है विल, उसमें बच्चे को हम डाल देते हैं या किसी चीज पर रख देते हैं, किसी चूल्हे पर बिठा देते हैं, किसी ऐसी जगह बैठा देते हैं, वो देखे कि अम्मी अबू नमाज पढ़ रहे हैं तो वो करता रहेगा जो भी है। ये बहुत बेसिक चीजें हैं। कॉल्स थे,
मैं ज़ैनब तारिया की बड़ी बहन हफ्सा तारिया बात कर रही हूँ। मैं नियत करती हूँ कि आइंदा अपनी अम्मी की बात मानूंगी और उनसे बदतमीजी नहीं करूंगी। मेरे मेरे वालिदैन और मेरे बहन भाइयों के लिए बेहिसाब मगफिरत की दुआ फरमा दे।
माशाल्लाह शाबाश शाबाश शाबाश, या अभी से यहाँ से हौसला अफजाई, शाबाश गुड। अब मैं तो तोहफा तो नहीं दे सकता कुछ, आपको शाबाशी देता हूँ, और आपकी हिम्मत भी है कि आपने कॉल करके सारी बातें कर दी, और इंशाल्लाह घर ऐसा मदीना मदीना हो जाएगा ना। ठीक है, अम्मी अब्बू की बहुत दुआएं मिलेंगी। जी कॉल दें।
मेरा नाम है जफर हुसैन और मैं लाहौर से बात कर रहा हूँ। साहब जो बयान कर रहे हैं कि इमाम गजाली रहमतुल्लाह अलैह की जो बुक है किताब जिसमें वो बच्चों की तरबियत के बारे में बता रहे हैं, इसका नाम अगर मुझे पता चल जाए तो बेहतर होगा।
इहयाउल उलूम तीसरी जिल्द मखतौतुल मदीना ने इसको शाया किया है। इसके पेज नंबर 220 दे देखिए, और नीचे हेडिंग देखिए, हेडिंग क्या है, बच्चों की तालीम और तरबियत का बयान। देखिए ये लिखा है, ये बात जान लेनी चाहिए, ये बात जान लेनी चाहिए कि बच्चों की तरबियत अहम और ताकीदी उम्र में से है। और इमाम गजाली अलैह रहमा की जगह लिखते हैं कि बच्चा वालिदैन के पास अमानत है, उसको बहुत ख्याल, यानी मैं आपको यही अर्ज करना चाह रहा हूँ कि बच्चों की तरबियत के ताल्लुक से हमें बहुत ज्यादा मालूमात हासिल करने की हाजत और जरूरत है। तो सिर्फ इस हिस्से में नहीं, इमाम गजाली ने और मकामात पर भी बच्चों की तरबियत और तालीम के ताल्लुक से लिखा है। अल्हम्दुलिल्लाह मैं कोशिश करूंगा कि आपको इसमें से कुछ ना कुछ निकाल निकाल कर मैं अर्ज करता रहूं। सल्लू अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद। इमाम गजाली अलैहि रहमतुल्लाह वाली ने आगे चलकर एक और मकाम पर बहुत अहम बात लिखी है कि बच्चे को कोई काम पोशीदा तौर पर यानी चुप कर करने से रोके, क्योंकि जिससे वो बुरा ख्याल करता है उसे चुप कर करता है। बड़ी प्यारी बात है, मैंने आप देख रहे हैं कि बच्चा चुप कर वो काम कर रहा है, तो ये एक समझे कि एक इंडिकेशन है, एक अलार्मिंग है, ये चुप कर क्यों कर रहा है, चुप कर क्यों कर रहा है। मैं एक बच्चे को देखा, वो उस बच्चे ने मोबाइल उठाया देख लिया, अब वो बच्चा कहाँ गया, वो बच्चा एक टेबल के नीचे चुप गया, क्योंकि उसको पता था कि मेरे घर वाले मोबाइल यूज नहीं करने दे रहे, और उसको वो उसको अभी से समझ पड़ गई है छोटे बच्चे को कि बच्चों को मोबाइल यूज नहीं करना है। लेकिन बच्चा तो बच्चा होता है, तो बच्चे ने फौरन मोबाइल लिया और मोबाइल लेकर टेबल के अंदर चुप गया, कि बच्चा तो बच्चा, उसको कि मैं टेबल पे चुप गया मुझे कोई भी नहीं देख रहा, तो बच्चे को कोई नजर नहीं आ रहा, तो बच्चा समझेगा कि मैं भी किसी को नजर नहीं आ रहा होगा। तो वो बच्चा دریافت ہو گیا، مگر اس سے ڈانٹ ڈپٹ کے نہیں، پیار واپس لے لیا، بچہ لے جا رہا ہے وہ رگنا کہتے نا دے 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 دے، نہیں بچے استعمال نہیں کرتے بچے، اب بھی سے اس کو پتا چلا بچے استعمال نہیں کرتے تو عادت ہو جائے گی. تو امام غزالی رحمۃ اللہ تعالیٰ نے فرماتے ہیں جب اسے پوشیدہ کام کرنے سے رکنے کی عادت ڈال دے گا تو سامنے کبھی وہ برا کام نہیں کرے گا. اگر آپ اس سے چپ کر برا کام کرنے کی عادت ہی اس سے نکال دیں گے اور جب وہ چپ کر کام ہی نہ کرنے دے گا، اس کو پتا ہے کہ مجھے یہ چپ کر کروں گا دیکھیں گے تو ناراض ہو جائیں گے، ڈانٹ پڑے گی، غصہ کریں گے، تو وہ کام چپ کر کرے گا. تو یہ جو ہے نا بعض اوقات بچے چپ کر کرتے ہیں کام، یہ درست نہیں ہے. اور آپ کو پتا ہے بچوں کو، یہ جو بھی تھوڑے بڑے بھی ہیں، کہ آپ کو امی ابو کو بتانا نہیں ہے، اب چپ کر کام کرتے ہیں. آپ کس سے چپتے ہیں؟ برائی کر رہے ہیں خدا نخواستہ، موبائل پہ کوئی دیکھ رہے ہیں یا کوئی اور برا کام کر رہے ہیں، اللہ دیکھ رہا ہے بچوں، اللہ دیکھ رہا ہے. ہمیں اللہ سے ڈرنا ہے، ہمیں اللہ سے ڈرنا ہے، یہ یاد رکھیے گا. اللہ دیکھتا ہے، اللہ سمیع ہے، اللہ بصیر ہے، اللہ ہر حال میں بندے کو دیکھ رہا ہے. اب ہم اللہ سے چھپ ہی نہیں سکتے، ہم کوئی آواز دیں ہم، مطلب اللہ کو سب پتا ہے. تو ہمیں کوئی کام چھپ کر نہیں کرنا چاہیے، سب امی ابو کے سامنے، گھر والوں کے سامنے کریں. اچھے اچھے کام کرے گا تو انشاءاللہ فائدہ ہی رہے گا. کال دیں.
اگر میرا یہ سوال تھا کہ دیکھیں ماشاء اللہ اللہ تبارک تعالیٰ نے مجھے بیٹیوں سے نوازا ہے، میری پانچ بیٹیاں ہیں اور بچیاں جو ہیں کافی ماشاء اللہ صحیح بھی ہیں اس میں، لیکن شرارتیں بہت زیادہ کرتی ہیں، لیکن ہاتھ بھی نہیں اٹھا سکتے اور ان کی میں تربیت بھی صحیح نہیں کر پا رہا ہوں، تو اس کے لیے کیا حکم ہوا ہے؟
دیکھ تربیت تو اچھی کرنی پڑے گی اور حسن اخلاق کے ساتھ تربیت کرنی پڑے گی. اور بچیاں ہیں، بعض اوقات شرارتیں کرتی ہیں اور ان سے ان کی ان باتوں کا بعض شرارت ایسی ہوتی ہے جن سے بندہ لذت اٹھاتا ہے، مزے اٹھائے، غصے میں نہ آئے. اور ان کو ان کے اخلاق درست کریں کہ یہ نمازیں ٹائم پر پڑھتی ہوں، عبادت کرتی ہوں، سچ بولتی ہوں اور آپس میں محبت کرتی ہوں، ایک دوسرے کے ساتھ اچھا ان کا بیہیویئر ہو، یہ سب ہو. جب اللہ کی نافرمانی کرتے دیکھیں، کوئی بد اخلاقی بدتمیزی کرتے دیکھیں تو الگ سے بیٹیوں کو لے جا کر سمجھائیں اور گھر میں درس شروع کریں، درس فیدان سننا شروع کریں گے تو انشاءاللہ آہستہ آہستہ ان کو سیکھنے سمجھنے کی عادت پیدا ہوگی. گھر میں اچھے اچھے رسالے لکھیں، جیسے سمندری گنبد، والدین کے ادب اور احترام پر ایک خوبصورت رسالہ ہے امیر سنت کا، وہ گھر میں رکھیں، مدنی چینل دکھاتے رہے تو انشاءاللہ تربیت ہوگی اپنی اور بچیوں کی. اچھی اور عمدہ تربیت کرنے کے تعلق سے حدیثیں موجود ہیں کس طرح ان کو جنت کی بشارتیں ہیں. بہت خوشخبریاں ہیں جو بیٹیوں کی اچھی تربیت کرتے ہیں، بہنوں کی تربیت کرتے ہیں اور اس طرح مطلب کہ اپنے گھر کی ان بچیوں کا خیال رکھتے ہیں. ٹھیک ہے جی، کال دیں.
نگاہ شرک بارگاہ میں سوال یہ تھا کہ ایک بڑا طبقہ ہے یعنی پاکستان میں جو کہ دیہاتوں میں ہے، یعنی دیہاتوں کے رہائشی ہیں وہ. اچھا وہ ان کی جو نسلیں ہوتی ہیں نا، بعض اوقات وہ فالو کرتی ہیں اپنے پیرنٹس کو، اپنے ایلڈرز کو جو ان کے بڑے ہوتے ہیں انہیں کو فالو کرتے ہیں. اچھا تو یہ بات ہے کہ وہ ان میں شعور نہیں ہے، کانشیسنیس ان میں ہے نہیں بڑوں میں، یعنی کہ وہ ایک تو لٹریچر کی طرف پڑھنے پڑھانے کی طرف بھی ان کا توجہ ہے کم، وہ سورس آف انکم تلاش کرتے ہیں، بچے کو بھی اسی میں لگا دیتے ہیں، اگر کوئی فیلڈ میں کام کرتا ہے کوئی یعنی ہاری ہے مزدور ہے تو وہ اسی میں یعنی اس کو لگا دیتے ہیں اپنے نسل کو. تو یہ چلتا آ رہا ہے، ہیں کچھ تعداد جو باہر بھی نکلتی ہیں، تو ان کا رجحان جو پیرنٹس کا ہوتا ہے نا وہ ان چیزوں کی طرف کم ہوتا ہے نا. یعنی مدنی چینل اب ماشاء اللہ باہر ہے مدنی چینل کی، تو اب وہ دیکھ بھی رہے ہیں مدنی چینل کے ذریعے تربیت بھی ہو رہی ہے، لیکن پھر بھی وہ نہ پیرنٹس وقت نہیں دیتے، مدنی چینل پر بھی کم ہی دیتے ہیں، ہم ترغیب دلاتے ہیں. تو ان کے لیے آپ کیا ارشاد فرما چاہتے ہیں، ہم کیا کریں ان کے لیے کہ وہ کنورٹ ہو جائیں اچھے ایک پروگریس کی طرف، کہ اپنی نسلوں کو سنواریں؟
تعلیم 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 کے نور سے کم علمی کا اندھیرا دور ہوتا ہے. جب ہم تعلیم عام کریں گے، اخلاقی تعلیم عام کریں گے، دینی تعلیم اور اس طرح دیگر جو معاشرتی معاملات ہیں جب اس کو ہم عام کریں گے تو ہماری ذمہ داری بڑھ جاتی ہے نا. میں کل ہی دعوت اسلامی کے لیے چندے کی بات کر رہا تھا، چندہ بھی دعوت اسلامی کے لیے کرنا ہی ہے ڈونیشن، تو میں کل ہی کسی سے بات کر رہا تھا دعوت اسلامی کے چندے کے تعلق سے، تو ان کو بتا رہا تھا ہزاروں گاؤں دیہات ہیں جن میں علم کی روشنی رانی ہے، وہاں پر مساجد بنانی ہے، دار المدینہ بنانا ہے، جامعۃ المدینہ بنانا ہے، مدرسۃ المدینہ بنانا ہے، ان کے بچوں کو لانا ہے، ان کے بچوں کو پڑھانا ہے، بچیوں کے لیے الگ بنے گا، بچوں کے لیے الگ بنے گا، پھر ان کو اجتماعات میں تربیت کے ذریعے مدرسۃ المدینہ بالغان کے ذریعے، دیکھیے پورا سسٹم ہے، پورا سسٹم ہے. جب وہ مطلب کہ جب ایک درزی بھی جب کپڑے سیتا ہے نا تو آستین الگ کاٹتا ہے، تو جناب بیک الگ کاٹتا ہے، فرن الگ کاٹتا ہے، کولر الگ بناتا ہے، پھر سب کو ایک جگہ جمع کرتا ہے، پھر ایک کرتا بنتا ہے نا. تو یوں مطلب کہ آفس سائز وغیرہ سب لی جاتی ہے، ہر ایک کو ایک ہی کرتا نہیں دے دیا جاتا. تو ہمیں کام کرنا پڑے گا. یہ گاؤں دیہات بہت اچھی توجہ دلائی آپ نے. گاؤں دیہاتوں میں معاملہ زیادہ پرابلم والا ہے اور سادگی بھی بہت ہے ان میں، سادگی بھی بہت ہے ان کی. بہرحال ان سمیت کئی جگہوں پر کمی ہے، تو ہمیں یہ سارا کرنا پڑے گا. اور اس کے لیے اربوں روپے کا بجٹ دعوت اسلامی کو دیہاتوں کے لیے بنانا پڑے گا، اربوں روپے کا بجٹ بنانا پڑے گا. آپ دیں گے تو انشاءاللہ ہم اس کو بھی لے کر آگے بڑھیں گے. جی کال دیں.
محمد ساجد اتاری مزمبیک ماپوتو سے. نگرانی شورا ماشاء اللہ، اللہ پاک آپ کو نظر بد سے بچائے. فرسٹ رمضان سے آپ سلسلہ ہماری نسلیں لے کر آئے، جس سے الحمدللہ ہمیں بہت کچھ سیکھنے کو ملتا ہے اور کس طرح ہمیں اپنی نسلوں کو، اپنے بچوں کو سنوارنا ہے، ان کی تربیت کرنی ہے. اللہ اور آپ کو برکت عطا فرمائے. میرا سوال یہ تھا کہ بعض اوقات گھروں میں چھوٹے بچوں کو نماز فجر کے لیے نہیں اٹھایا جاتا کہ لیٹ سوئے ہیں تو ان کی نیند خراب ہوگی، خود ہی نماز فجر پڑھ لی جاتی ہے، لیکن جب اسکول کا وقت آتا ہے تو بچوں کو اٹھا دیا جاتا ہے. تو اس پہ کچھ مدنی پھول عطا فرمائیں کہ بچوں کے ساتھ یہ انداز ہمارا کہ ان کو نماز کے لیے نہ اٹھانا یا سنت پر عمل کرنے کے حوالے سے ترغیب نہ دلانا، یہ کیسا؟
نہیں، بہت اہم بات کی آپ نے، بالکل کرنا چاہیے. پہلے تو آپ نے حوصلہ افزائی کی، میں آپ کا شکریہ ادا کرتا ہوں. اور کرنا چاہیے، 7 سال کی عمر کا ہو جائے اس کو نماز کا، اب نماز کی طرف لے کر چلیں، اٹھو نماز کے لیے اٹھو، 5 نمازوں کے لیے اس کو ترکیب دیں. اور 10 سال کی عمر میں بھی نہ پڑھے تو اب سختی کرنے کا والدین کو فرمایا گیا ہے. تو اپنے بچوں کو اپنے ساتھ نماز پڑھائیں، اپنے ساتھ رکھیں. ایک تو انشاءاللہ اس طرح ان کی اللہ نے چاہ تو قرآن کی تلاوت کے طور پر اور ماشاءاللہ یہ نماز وغیرہ کے طور پر ان کی تربیت ہوگی اور ان کا ذہن بنے گا. میں بار بار آپ کو کہتا ہوں کہ گھر میں وقت، ہو سکتا ہے کسی والدین کو یا والد کو ایسا لگتا ہو کہ یار میں خود ہی کتنا ٹائم دوں، تو آپ کام کاج کے علاوہ کہیں بھی جاتے اپنی اولاد کو ساتھ لے جائیں، بیٹوں کو ساتھ لے جائیں، اپنی بچوں کو ساتھ رکھیں گے. اور آپ کو پتہ ہے کہ میں اچھے اور عمدہ اور ستھرے کاموں کی طرف ہی ہوں. ہم چونکہ خود اللہ نہ کرے غلط چیزوں کی طرف اور غلط ماحول کی طرف اور غیر اخلاقی چیزوں کی طرف ہوتے ہیں، ہم بچوں کو نہیں لے جاتے بعض اوقات. تو بچوں کو اپنے ساتھ رکھے تو اس کی تربیت ہوگی. یعنی والد چاہے تو روزانہ گھنٹہ، 2 گھنٹہ، 3 گھنٹہ اپنے بچوں کو اپنی صحبت سے دے سکتا ہے. اس لیے اپنے آپ کو سیکھنا، اپنے آپ کو سنوارنا بہت ضروری ہے. اس کو سمجھنے کی بے حد ضرورت ہے. کالز کافی پیچھے رہ گئی ہیں، لیکن ظاہر ہے کہ میرے سلسلے کا وقت بھی ختم ہوا ہے. امام غزالی رحمۃ اللہ تعالیٰ علیہ کی بہت ساری باتیں ابھی باقی ہیں، انشاءاللہ وقتاً فوقتاً ان کو بیان کرتا رہوں گا. صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
میری آنے والی نسلیں تیرے عشق ہی میں مچلے، انہیں نیک تم بنانا، مدنی مدینے والے.